यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। असंलग्न राष्ट्रहरूको आन्दोलन नामको 18 शिखर सम्मेलन शुरू। प्रधानमन्त्री केपी शर्मा ओलीले केही बेरमा भिडियो कन्फरेन्स मार्फत नेपालबाटै सम्बोधन गर्नुहुने। कोविड 19 रोकथाम तथा नियन्त्रणमा अहिलेसम्म भएका प्रयासहरू सफल रहेको कोरोना उच्चस्तरीय समितिको निष्कर्ष। अब अर्को चरणमा लकडाउनलाई कसरी लैजाने भन्ने बारेमा गृह कार्य जारी। गत 24 घण्टामा कोरोना संक्रमणको कोही नयाँ बिरामी नभेटिएको स्वास्थ्य मन्त्रालयको जानकारी। निसंक्रमण गर्ने भन्दै शरीरमा प्रत्यक्ष असर पर्ने कीटनाशक झोलहरू नछर्कन सबैलाई मन्त्रालयको आग्रह। आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा संसदको अर्थ समितिमा छलफल। कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावलाई ध्यानमा राखेर बजेट ल्याउने तयारी। र कोरोना भाइरसले अमेरिकामा 1,00,000 भन्दा बढ़ीको मृत्यु हुन सक्ने, राष्ट्रपति ट्रम्पको चेतावनी। कोरोना भाइरस विरूद्धको खोप विकासमा रकम जुटाउन युरोपेली नेताहरू सक्रिय। असंलग्न राष्ट्रहरूको आन्दोलन नामको भर्चुअल सम्मेलन आज साँझ शुरू भएको छ। कोरोना भाइरसको महामारीले भिडियो कन्फरेन्स विधिबाट भइरहेको सो सम्मेलनमा 40 राष्ट्रको प्रतिनिधित्व रहने तय भएको छ। नामको यो 18 सम्मेलनका अध्यक्ष अजरबैजानका राष्ट्रपति इल्हाम अलिएभको सम्बोधनसँगै शुरू भएको सम्मेलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले केही बेरमा सम्बोधन गर्नुहुनेछ। यसपालिको नाम सम्मेलन कोविड 19 विश्वव्यापी महामारी र त्यसबाट सदस्य राष्ट्रहरूमा परेको प्रभावमा केन्द्रित रहनेछ। सम्मेलनलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्थोनी गुटरेस तथा विश्व स्वास्थ्य संगठनका प्रमुखले पनि सम्बोधन गर्नुहुनेछ। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोना नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासहरू सफल भएको निष्कर्ष निकालेको छ। उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल संयोजक रहनुभएको उच्चस्तरीय समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकमा कोरोना नियन्त्रणका सम्बन्धमा समितिले अहिलेसम्मका गरेका प्रयासहरू सही दिशामा भएको निष्कर्ष निकालेको हो। समितिका प्रवक्ता नारायण प्रसाद बिडारीले बैठकमा हालसम्मको अवस्थाका बारेमा समीक्षा गरिएको, 25 गतेसम्मको लकडाउनपछि कसरी जाने भन्ने विषयमा गृह कार्य भइरहेकाले भोलि बस्ने समितिको बैठकले थप निर्णय गर्ने जानकारी दिनुभयो। तराईका केही क्षेत्रहरूमा संक्रमितको संख्या बढ़िरहेको अवस्थालाई अध्ययन गरेर मात्रै भोलिको बैठकले लकडाउनबारे मन्त्री परिषदलाई सिफारिश गर्ने प्रवक्ता बिडारीले बताउनुभयो। गत 24 घण्टामा मुलुकमा थप कोरोना संक्रमित नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजोसम्म गरिएको परीक्षणमा हालसम्म कुल 75 जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो। प्रवक्ता डाक्टर देवकोटाले मुलुकमा हालसम्म पीसीआर विधिबाट 13,640 र आरडीटी विधिबाट 49,688 जनाको परीक्षण गरिएको पनि जानकारी दिनुभयो। प्रवक्ता डाक्टर देवकोटाले प्रदेश 1 31 जना, प्रदेश 2 13 जना, बागमती प्रदेशमा 7 जना, गण्डकी प्रदेशमा 2 जना, प्रदेश 5 17 जना र सुदूरपश्चिम प्रदेशमा 5 जना संक्रमित रहेको र उनीहरूको उपचार भइरहेको जानकारी दिनुभयो। कर्णाली प्रदेशमा हालसम्म कोही पनि संक्रमित नभेटिएको प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिनुभयो।
संक्रमित व्यक्तिहरूको विवरणको अपडेट गराउन चाहन्छु। कुल संक्रमित संख्या 75 छ, जसमध्ये पुरूष 58 जना र महिला 17 जना हुनुहुन्छ। प्रदेश नम्बर 1 31 जना, प्रदेश नम्बर 2 13, बागमती प्रदेशमा 7, गण्डकी प्रदेशमा 2, प्रदेश नम्बर 5 17, कर्णाली प्रदेशमा 0 र सुदूरपश्चिम प्रदेशमा 5 जना गरी कुल 75 जना हालसम्म संक्रमितको संख्या रहेको छ।
प्रवक्ता डाक्टर देवकोटाले केही दिन यता कीटनाशक झोलहरू प्रयोग गरी डिसइन्फेक्ट अर्थात निसंक्रमण गर्ने क्रम बढ़ेकाले मन्त्रालयको ध्यान आकर्षण भएको बताउनु भएको छ। शरीरभित्र कोरोना भाइरस प्रवेश गरिसकेपछि कुनै पनि कीटनाशक पदार्थ छरिनु हानिकारक हुने र यसो गर्दा आँखा, घाँटी, श्वास प्रश्वास लगायतमा संक्रमण अझ बढ़ने हुँदा कीटनाशक पदार्थ प्रत्यक्ष शरीरमा प्रयोग गर्न नहुने बताउनुभयो।
शरीरभित्र कोरोना भाइरस प्रवेश गरिसकेपछि अल्कोहल, कुनै ब्लिच, कीटनाशक झोल, क्लोरिन जस्ता डिजइन्फेक्टहरू जो शरीरमा लगाउँदा वा छर्कदा यो भाइरस नाश हुँदैन, यो भाइरस मर्दैन, किनभने यो भाइरसको वृद्धि त शरीरमा रहेका कोषहरूभित्र भइरहेको हुन्छ। त्यसैले मानिसमा सिधै यस्ता कीटनाशक पदार्थहरू छर्किनु हानिकारक छ।
नेपालगंज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको छ। कोरोना संक्रमितको संख्या बढ़दै गएपछि नेपालगंज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको हो। नेपालगंजमा आज बसेको सर्वदलीय एवं सर्वपक्षीय बैठकले कोरोना संक्रमणलाई न्यूनीकरण गर्न, संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलनलाई प्रभावकारी बनाउन भोलि बिहान 11 बजेदेखि 25 गते मध्यरातीसम्म लागू हुने गरी नेपालगंज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले जानकारी दिनुभयो। त्यसक्रममा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलनमा खटिने जनशक्ति बाहेक अरू कसैलाई हिँड्न नदिने खड्काले उल्लेख गर्नुभयो। प्रदेश नम्बर 5 दुई दिनमा 17 जनामा कोरोना भाइरस COVID-19 को संक्रमण देखिएपछि सुरक्षा सतर्कता बढ़ाइएको छ। शनिबार र आइतबार रूपन्देही र नेपालगंजमा गरी 17 जनामा कोरोना संक्रमण भेटिएपछि नागरिकमा त्रास कम गर्न सतर्कता बढ़ाइएको हो। लकडाउनका बीच कोरोना संक्रमित युवक भारतबाट सहजै आएपछि प्रदेशका सीमानामा सतर्कता बढ़ाइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नवराज पोखरेलले जानकारी दिनुभयो। 5 प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले बाँकेका स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण रोकथाममा अझै सक्रियताका साथ लाग्न निर्देशन दिनुभएको छ। नेपालगंजमा कोरोनाको संक्रमण बढ़ेपछि आज त्यहाँ पुग्नुभएका मन्त्री बरालले स्वास्थ्यकर्मीसँगको छलफलमा कोरोनाको अवस्था बुझ्दै रोकथाम तथा नियन्त्रणका लागि स्वाब परीक्षणको दायरा बढ़ाउन निर्देशन दिनुभएको हो। नेपालगंजमा कोरोनाको संक्रमण देखिएका टोलहरूलाई सील गरिनुका साथै संक्रमित व्यक्तिहरूको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ गरेर परीक्षणको दायरा बढ़ाइएको छ। संक्रमण पुष्टि भएकाहरूको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा बनाइएको आइसोलेशन वार्डमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
बाँकेमा शुक्रबार अपराह नेपालगंज डीएसपी रोडका एक 60 वर्षीय पुरूषलाई पहिलो पटक कोरोना संक्रमणको पुष्टि भएपछि उनको सम्पर्कमा आएका व्यक्तिहरूको स्वाब लिएर परीक्षणको दायरा बढ़ाउँदा समुदाय स्तरमै कोरोना फैलिएको देखिएको छ। सबैभन्दा बढ़ी संक्रमित भेटिएका ओडा नम्बर 8 जोलहन पुरवा टोलको छिमेकी बस्तीका स्थानीय पनि त्रसित छन्। ओडा नम्बर 8 घसियारन टोलका स्थानीय निजामुद्दीन सिद्दिकी:
सबैको चेक हुनुपर्नेमा भएको छैन, यो एरियामा धेरैजना मात्र बसोबास छ, सबै घरबाट निकल्न अप्ठ्यारो मानिराखेका छन्।
एकै टोलका धेरैजना मानिस कोरोनाबाट संक्रमित भएको पाइएपछि नगरमा उच्च सावधानी अप्नाउँदै सुरक्षा सतर्कता बढ़ाइएको छ। संक्रमित भेटिएका क्षेत्रलाई सील गर्नुका साथै नेपाल भारत सीमा नाकामा निगरानी बढ़ाइएको छ भने ओडावडा बीचको आवागमन पनि कड़ा पारिएको छ। बाँकेका प्रहरी प्रवक्ता शिव बहादुर सिंह:
संक्रमित व्यक्तिहरूसँग कन्ट्याक्टमा बसेका व्यक्तिहरूको जुन एरिया छ त्यसलाई हामीले टोटल्ली सिल गरेका छौँ। त्यहाँ नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको कम्बाइन्ड ड्युटी 24 घण्टा छ र बाहिरको मान्छेलाई पनि भित्र आउने नदिने, सरसामान सहित कुनै पनि व्यक्तिहरूलाई भित्र आउन नदिने र भित्रबाट पनि बाहिर जान नदिने तरिकाको एकदम कडा रूपमा निगरानी भइरहेको अवस्था छ। अहिले त्यसै गरी बोर्डर एरिया सिल गर्ने काम गरिएको अवस्था छ।
सबै संक्रमित व्यक्तिहरूसँग सोधीखोजी गर्दै उनीहरूको सम्पर्कमा आएकाहरूको स्वाब संकलन र परीक्षणलाई तीव्र पारिएको छ। अहिलेसम्म संक्रमण पुष्टि भएकाहरूको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा बनाइएको आइसोलेशन वार्डमा उपचार भइरहेको छ। आइसोलेशन वार्डको समन्वय गरिरहनुभएका भेरी अस्पताल नेपालगंजका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर प्रकाश थापा:
उहाँहरूको अहिलेको अवस्था एकदमै सामान्य अवस्था छ। उहाँहरूलाई कुनै किसिमको भनौ न लक्षण जस्तै ज्वरो, खोकी, श्वास प्रश्वासमा समस्या त्यस्तो केही पनि छैन। उहाँहरूलाई हामीले चाहिँ अब्जर्भेसनको रूपमा चाहिँ राखेका छौँ र उहाँहरू अहिले खतरा मुक्त हुनुहुन्छ।
नेपालगंजमा एकैपटक धेरैजना संक्रमित भेटिएपछि उपमहानगरपालिकाले समयमित भएर बस्न नगरवासीलाई आग्रह गरेको छ। प्रवक्ता प्रमोद रिजाल:
COVID-19 कारण संक्रमण बढेर गएको छ, सम्पूर्ण नगरवासीहरूमा चाहिँ धैर्यतापूर्वक संयमित भएर आफू पनि बाँच्छौं र अरूलाई पनि बाँच्ने वातावरण सिर्जना गर्नका लागि घरभित्रै बस्ने र सरकारले दिएको मापदण्डभित्र रहेर आफ्नो व्यवहारहरूलाई प्रदर्शन गर्ने सुरक्षित तरिकाले बसिदिन अनुरोध गर्दछु।
एकैपटक धेरैजना संक्रमित भेटिएपछि त्रास बढ़नु स्वाभाविक हो, तर यो बेला उच्च सावधानी अप्नाउँदै लकडाउनको पूर्ण पालना गर्नुका साथै परीक्षणको दायरा बढ़ाउनुको विकल्प छैन। संक्रमणलाई थप फैलिन नदिन सबै सजग हुन जरूरी छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
नेपालगंजमा कोरोना भाइरसका 16 जना संक्रमित भेटिएपछि कर्णाली प्रदेश आजदेखि एक साताका लागि सील गरिएको छ। कर्णाली प्रदेशको मन्त्री परिषदको आज बसेको बैठकले नेपालगंज सहित प्रदेश नम्बर 5 तथा सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण भेटिएकाले सील गरेर सुरक्षाको उपाय अवलम्बन गर्ने निर्णय गरेको हो। कर्णाली प्रदेश सरकारको पछिल्लो निर्णयबारे केही बेर अघि हाम्रा साथी प्रवीण पोखरेलले कर्णालीका सामाजिक विकास मन्त्री दल रावलसँग कुराकानी गर्नुभएको छ।
अब हामीले अहिलेसम्म पनि लकडाउनलाई अत्यन्तै प्रभावकारी ढंगले कर्णाली प्रदेशमा लागू गरेका थियौँ। यहाँका नागरिकले पनि अत्यन्त अनुशासित ढंगले नै लागू गरेको अवस्था थियो। हामीले एउटा के सोचाइ बनाएको थियौँ भने अलिकति बाहिर चाहिँ अलिक कडा गरेर आन्तरिक गतिविधिहरूलाई, आन्तरिक विकासमूलक गतिविधिहरू, कृषि कर्मलाई चाहिँ अलिक व्यवस्थित गर्ने कि अलिक खुकुलो बनाउने कि भन्ने थियो। तर हाम्रै छिमेकी प्रदेश पाँचवटा प्रदेशको हाम्रो आँगनमै रहेको नेपाल ब्याङ्केमा कोरोना भाइरसको पोजिटिभ केस चाहिँ अलिक बढी देखिएकोले हामीलाई अलिकति त्रसित बनायो। किनभने पाँचवटा प्रदेश कर्णाली प्रदेश अत्यन्त सीमा र फेरि नेपालमा सुर्खेत हाम्रो यो कर्णालीको आवत जावत चाहिँ अत्यन्त बढी हुने ठाउँ भएको हुनाले पनि अलिक समस्या चाहिँ हुने देखियो। त्यो भएको नाताले आज हामीले माननीय मुख्यमन्त्रीको अध्यक्षतामा बसेको स्तरीय जुन हाम्रो कमिटी थियो प्रदेशको, त्यो कमिटीले एउटा निर्णय गर्यो। 7 दिनका लागि अब हामीले चाहिँ टोटल्ली हाम्रा सीमाहरू, अरू प्रदेशसँग जोडिएका सीमाहरू चाहिँ बन्द गर्ने र मानवीय आवत जावत पनि सबै टोटल्ली बन्द गर्ने, अन्य चाहिँ आउने जाने कुराहरू चाहिँ सबैलाई बन्द गरेर आन्तरिक रूपमा पनि लकडाउनलाई प्रभावकारी रूपमा लैजाने भन्ने जुन निर्णय गर्यौं त्यसैलाई हामी कार्यान्वयन गरेर अगाडि बढ्छौं।
अब यो प्रदेश सिल गर्दा आम नागरिकलाई आइपर्ने समस्याहरूको चुनौती चाहिँ प्रदेश सरकारले समाधान कसरी गर्छ?
अब स्वाभाविक ढंगले समस्याहरू छन्। हाम्रा प्रदेशका नागरिकहरू बाह्य प्रदेशमा, बाहिर विदेशमा पनि हुनुहुन्छ, कतिपय अन्य प्रदेशका नागरिकहरू हाम्रो प्रदेशमा पनि हुनुहुन्छ। यसअघि नै हामीले सरकारले त्यो कुरालाई मध्यनजर गरेर वर्ल्ड डोर सिस्टमबाट राहत वितरण गर्ने, स्थानीय सरकारका माध्यमबाट राहत वितरण गर्ने कामहरू अगाडि बढाइसक्यो। बजेट हामीले पढाइसकेको अवस्था चाहिँ स्थानीय सरकारले अत्यन्त प्रभावकारी ढंगले राहत वितरण गर्नुभएको छ। कहीँ समस्या छन् त्यसलाई व्यवस्थित गर्नुहोस् भनेर हामीले फ्यासिलिटेसन गर्ने, सहजीकरण गर्ने कामहरू पनि प्रदेश सरकारले गरेको छ। त्यसरी कर्णालीका नागरिक बाहिर हुनुहुन्छ भने कतिपय त अब हामीले काठमाडौँमा, नेपालमा अप्ठ्यारोमा पर्नुभएका थुप्रै मान्छेहरू यो बीचको बेला ल्याएर हामीले क्वारेन्टाइनमा व्यवस्थित गरिसक्यौँ। नेपाल लगायतका 10 जिल्लाहरूका जिल्ला स्थित क्वारेन्टाइनहरूमा, त्यसपछि अब पनि बाहिर रहेका दाजुभाइ दिदीबहिनीलाई त्यहीँ रहन हामी आग्रह गर्न चाहन्छौँ। त्यही व्यवस्थित भएर त्यहाँकै स्थानीय सरकारसँग चाहिँ यदि तपाईँलाई समस्या छ भने उहाँलाई चाहिँ भनेर, तपाईँलाई ग्यासको समस्या छ, बासको समस्या छ भने त्यहाँका सरकारले पनि तपाईँलाई संरक्षण दिनुहुन्छ, राहत दिनुहुन्छ। त्यो संघीय सरकारकै नीति हो। किनभने कुनै पनि प्रदेशका नागरिक जहाँ हुँदाखेरि पनि त्यहाँ चाहिँ बस्नको अप्ठ्यारो छ भने, खानाको अप्ठ्यारो छ भने राहत वितरण गर्ने, राहत उपलब्ध गराउने भन्ने सरकारको नीति छ। त्यही अनुसार हामी पनि बाहिरका नागरिक यहाँ हुनुहुन्छ भने हामी चाहिँ हाम्रा स्थानीय सरकारका माध्यमबाट राहत उपलब्ध गर्छौँ, र त्यसै गरी बाहिर अन्य नागरिक पनि हाम्रो प्रदेशका हुनुहुन्छ भने उहाँहरूले पनि गरिदिन आग्रह गरेकै छौँ। र फेरि पनि रेडियो नेपाल मार्फत आग्रह गर्न चाहन्छौँ, र विदेशमा पनि कर्णाली प्रदेशका नागरिकहरू हुनुहुन्छ, उहाँहरूलाई पनि अब जस्तोसुकै परिस्थितिलाई पनि अब के गर्ने, चुनौतीलाई सामना गरेर बस्नुको विकल्प छैन, त्यहाँ स्वस्थ अलिकति ढङ्गले अनि सुरक्षित ढङ्गले बस्न पनि आग्रह गर्न चाहन्छु।
अब यो सँगै परीक्षणको दायरालाई बढाउनका लागि प्रदेश सरकारले चाहिँ कस्तो योजना बनाएको छ?
अब हामीले चाहिँ परीक्षण 3 मेसिन, पीसीआर, आरटीपीसीआर मेसिन चाहिँ स्थापना गरिसकेको अवस्था छ। हामीले कमसेकम 1200 भन्दा बढी नागरिकहरूको पीसीआर टेस्ट गरिसक्यौँ, 6000 भन्दा बढी आरडीटी पनि टेस्ट गर्यौँ। र यो अझै पनि टेस्टलाई बढाउने, योभन्दा अगाडि हामीले टेस्ट गरेको भनेको विदेशबाट आएका, खाई राष्ट्रहरूबाट आएका कामदारहरू, श्रमिकहरू जो हुनुहुन्थ्यो उहाँहरू, बाहिरबाट आएका नागरिकहरूको हामीले टेस्ट गर्यौँ, पीसीआर गर्यौँ। त्यसपछि इन्डियाबाट आउनुभएका सम्पूर्ण दाजुभाइहरूको पनि हामीले आरटीटी टेस्ट गर्यौँ। तर यो बिचमा जुन मान्छेहरूको फ्लो बढ्यो, त्यो आएको छ, त्यसलाई अझ बढी चाहिँ हामीले टेस्टको माध्यमबाट अगाडि बढाउने भन्ने जुन सरकारको नीति छ। तर पनि हामीले त्योसँग केही प्राविधिक समस्याहरू छन् र किटहरूको समस्याहरू छ, हामीले सँगै सरकारलाई अनुरोध गरिसकेका छौँ, छिटो उपलब्ध भयो भने हामीले अब क्वारेन्टिनमा रहेका सम्पूर्ण नागरिकहरूको टेस्ट गर्ने, सिम्टोमेटिक मान्छेहरू भेटियो भने त्यस्तोको टेस्ट गर्ने भनेर एक खालको रणनीति, एउटा सघन रूपमा चाहिँ टेस्टको विधिलाई अगाडि बढाउने भन्ने जुन निर्णय गरेका छौँ। त्यसै गरी आज 27 विभिन्न रणनीतिक लोकेसनहरूमा 27 स्वास्थ्य कर्मीको टिम पनि हामी गठन गरेर पठाउने निर्णय गरिसक्यौँ। यसले गर्दा टेस्टलाई पनि निकै अगाडि बढाउने, स्वाब कलेक्सनदेखि लिएर आरटी टेस्ट गर्नेदेखि लिएर एजुकेटेड गर्ने मान्छेलाई चाहिँ यो कोरोना विरुद्धको अभियानमा एउटा जागरूक बनाउनेदेखि लिएर यस्ता कामहरू पनि अगाडि बढाउने निर्णय प्रदेश सरकारले गरेको छ। आन्तरिक व्यवस्थापन, परीक्षण र बाह्य चाहिँ लकडाउनलाई प्रभावकारी बनाउने ढंगले चाहिँ प्रदेश सरकारले जुन अभियान सञ्चालन गरेको छ त्यसलाई अत्यन्त प्रभावकारी ढंगले कर्णाली प्रदेशका नागरिकहरूले पनि पालन गर्नुहुन्छ र सरकारले चाहिँ पालन गर्नेतिर कार्यान्वयन गर्छ भन्ने हाम्रो अपेक्षा हो।
उहाँ हुनुहुन्थ्यो कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल हामीसँग कुराकानी गर्नुहुँदै। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपालगंजमा एकै दिनमा 15 जनामा कोरोना भाइरस संक्रमण भेटिएको सन्दर्भमा कोरोना परीक्षणको दायरा व्यापक रूपमा बढ़ाउन सरकारको ध्यान आकर्षण गराएको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले आज स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई टेलिफोन मार्फत सो स्थानमा व्यापक रूपमा परीक्षणको दायरा बढ़ाउन ध्यानाकर्षण गराउनु भएको संसदीय दलले जनाएको छ। कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्ने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउन तयारी गरिरहेको जनाएको छ। लकडाउनका कारण राजस्व संकलनमा ठूलो ह्रास आउनुका साथै विप्रेषण पनि अपेक्षित रूपमा नभित्रिएकाले अन्तर्राष्ट्रिय सहायता परिचालन गरेर बजेट निर्माणमा सरकार जुटेको अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले जानकारी दिनुभयो। लकडाउन अवधिमा पनि आगामी आर्थिक वर्षको बजेट लगायत विषयमा संघीय संसदको अर्थ समितिले आज गरेको छलफलमा मन्त्री डाक्टर खतिवड़ाले मुलुकको समग्र आर्थिक अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो। पछिल्ला दिनमा अन्तर्राष्ट्रिय सहायता परिचालनलाई सरकारले जोड़ दिएको जानकारी दिँदै उहाँले दाताबाट उल्लेख्य प्रतिबद्धता प्राप्त भएको स्पष्ट गर्नुभयो। अर्थमन्त्री डाक्टर खतिवड़ाले स्वास्थ्य पूर्वाधार, स्वास्थ्य सेवा, राहत लगायतका काममा झण्डै 1,50,000,000,000 जतिको सहायतामा सम्झौता भइसकेको जानकारी समेत दिनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल विद्यालय भर्ना अभियान तथा नयाँ भर्ना अर्को निर्णय नहुँदासम्म नगर्न नगराउन सम्बद्ध विद्यालयहरूलाई आग्रह गरेको छ। मन्त्रालयले आज विज्ञप्ति जारी गरी माध्यमिक शिक्षा परीक्षा एसई तथा कक्षा 11 र 12 को परीक्षाका सम्बन्धमा अहिले कुनै निर्णय नभएको पनि प्रष्ट पारेको छ। ती परीक्षा सञ्चालनबारे वस्तुस्थितिको सूक्ष्म अध्ययन र परामर्श भने भइरहेको मन्त्रालयले जनाएको छ। त्यस्तै संस्थागत विद्यालयहरूलाई शुल्क मिनाहाका सम्बन्धमा सरकारले गरेको निर्णय कार्यान्वयन गर्न पनि मन्त्रालयले ध्यानाकर्षण गराएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले असंलग्न राष्ट्रहरूको आन्दोलन नामको 18 शिखर सम्मेलनलाई सम्बोधन गरिरहनु भएको छ। प्रधानमन्त्री ओलीले अहिले आफूहरू कोरोना भाइरस जस्तो अदृश्य शत्रु विरूद्ध लड़िरहेको बताउँदै यसको नियन्त्रण र रोकथाममा केन्द्रित रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले चालेका कदमहरूको जानकारी गराउँदै अहिलेसम्म नेपालमा कसैको पनि महामारीले मृत्यु नभएकोमा खुशी व्यक्त गर्नुभयो। प्रधानमन्त्रीको सम्बोधन जारी छ। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष 2075-76 को वार्षिक प्रतिवेदन महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पेश गर्नुभएको छ। महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आज राष्ट्रपति समक्ष महान्यायाधिवक्ता खरेलले वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। लकडाउनको अवधिमै पर्वत जिल्लामा राष्ट्रिय गौरवसहित अन्य आयोजनाहरूको काम पुनः शुरू भएको छ। सामाजिक दूरी कायम राख्दै स्वास्थ्य सुरक्षाका सबै उपायहरू अवलम्बन गरी काम पुनः शुरू गरिएको आयोजनाले जनाएको छ। पर्वतबाट रोशन तिवारीको रिपोर्ट।
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गमा रोकिएको काम सुचारू भएको छ। यो लोकमार्गले ओगट्ने पर्वतको 55 किलोमिटर खण्डमा कालोपत्रका लागि आवश्यक संरचना, पुल निर्माण र बाँकी ट्र्याक खोल्ने काम शुरू भएको हो। सामाजिक दूरी कायम गरी आवश्यक स्वास्थ्य सुरक्षासहित कामदारहरू काममा खटिएका छन्। लोकमार्ग आयोजनाकारले पाल्पाका इन्जिनियर अर्जुन नेपाली
कालीगण्डकी कोरिडोर अन्तर्गतको 43 किलोमिटरमा तपाईँको 7 किलोमिटर कालोपत्रको लागि अगाडि बढ़िरहेका छन्। पानी खण्डको 7 किलोमिटरमा कटिङको काम भइरहेका छ, मधेबेनीमा भएको पुलमा पनि काम भइरहेका छ।
मध्य पहाड़ी लोकमार्ग आयोजनाको काम पनि एक हप्तादेखि पुनः सुचारू भएको छ। उपलब्ध कामदार खटाएर आयोजनाले सानातिना काम शुरू गरेको आयोजना प्रमुख आशिष थापा मगरले जानकारी दिनुभयो।
जो जति कामदारहरू चाहिँ अहिले घरमा फर्किन नसकेर कार्यस्थलमै चाहिँ जो हुनुहुन्छ उहाँहरूबाट चाहिँ हामीले सम्भव भएका जति कामहरू अगाडि बढाउने कोसिस गरेका हौ।
पर्वतमा राष्ट्रिय प्राथमिकता प्राप्त कालीगण्डकी विद्युत प्रसारण लाइन, नयाँ मोदी लेखनाथ विद्युत प्रसारण लाइन, मध्य मोदी र तल्लो मोदी जलविद्युत आयोजनाले पनि उपलब्ध कामदार र निर्माण सामग्रीको उपयोग गरी काम शुरू गरेका छन्। 220 केभीए क्षमताको दाना खुर्कोट विद्युत प्रसारण लाइनले सब स्टेशन भित्रका विभिन्न संरचनाको काम शुरू गरेको छ भने तार तान्ने काम पनि शुरू गरेको आयोजनाका लेखा प्रमुख गोविन्द शर्माले बताउनुभयो।
सब स्टेशन भित्र
पर्वतमा संघीय र प्रदेश सरकार मार्फत प्राप्त बजेटले मुख्य र शाखा गरी 14 सड़कमा कालोपत्रे गर्न थालिएको छ। त्यसबाहेक सिंचाई कुलो, पुल निर्माण लगायतका कामहरू पनि सुचारू भएका छन्। आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन, बाहिरबाट कामदार नल्याउन, तुरन्त उपचार गर्न लगायतका 6 शर्तमा काम गर्ने अनुमति दिइएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिनुभयो।
अहिले पनि 1200 जति कामदार हुनुहुन्छ, विभिन्न आयोजना साना खुला गरेर र उहाँहरूले काम शुरू गर्नु भएको छ। सिमेन्टहरू छडहरू ल्याउन पनि सहजीकरण गरिरहेका।
राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका काम सुचारू गर्न सरकारले निर्देशन दिएपछि पर्वतका अधिकांश आयोजनाका काम शुरू भएका छन्। रोशन तिवारी, रेडियो नेपाल पर्वत।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब
रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। कञ्चनपुरमा लकडाउनका बेला जिल्लाका विकास निर्माणका कामलाई सावधानी अपनाएर अगाडि बढ़ाउन स्थानीय प्रशासनले 43 आयोजनाहरूलाई अनुमति दिएको छ। कोरोना भाइरसको नियन्त्रणका लागि लकडाउन गरिएपछि कञ्चनपुरमा विकास निर्माणको काम ठप्प थियो। लकडाउनको अवधि लम्बिने भएपछि जिल्ला प्रशासन कार्यालयले केही दिन यता निर्माणका कामलाई अनुमति दिएको हो। महामारीका रूपमा विश्वभर फैलिरहेको कोरोना संक्रमण नियन्त्रणका लागि हालसम्म कुनै औषधि वा खोप पत्ता लागिसकेको छैन भने अन्य कुनै उपचार पद्धति पनि फेला परेको छैन। यो बेलामा ऋषिमुनिहरूले प्रयोग गरेर व्यवहारमा ल्याएको तर पछिल्लो समयमा खासै प्रचलनमा नल्याइएको आयुर्वेद तथा प्राकृतिक चिकित्सा विधिमा जोड़ दिनुपर्ने विज्ञहरू बताउँछन्। सहकर्मी रत्नावली शर्माको एक रिपोर्ट।
कोरोनाको त्रास बढ़ीसँगै यसबाट मुक्त हुनका लागि औषधिको खोजीले पनि तीव्रता पाएको छ। कोरोनाको शुरूआत भएको मुलुक चीनदेखि कतिपय पश्चिमा मुलुकका अन्वेषकहरूले यसतर्फ गहिरो चासो बढ़ाएसँगै आयुर्वेद तथा वैकल्पिक चिकित्साको विषयले पनि धेरैको ध्यान तानेको छ। नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आयुर्वेद तथा प्राकृतिक चिकित्सा सम्बन्धी निर्देशिका समेत जारी गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटा,
यो निर्देशिकामा आयुर्वेद र वैकल्पिक चिकित्सा विधिबाट कसरी रोगसँग लड्न सक्ने शक्ति बढाउन सकिन्छ, हामीले घरैमा उपलब्ध हुने विभिन्न सामग्रीहरूलाई कसरी सही प्रयोग गर्न सक्छौ, क्वारेन्टाइनमा रहेको बेलामा र घरमा हामी अन्य व्यक्तिहरू रहेको बेलामा निराशापन डिप्रेसनलाई कसरी कम गर्न सकिन्छ, योगा अभ्यासहरू व्यायामहरूको बारेमा, त्यसै गरी रिकभरी भइसकेका व्यक्तिहरूलाई पोस्ट रिकभरीको पिरियडमा पुनस्थापना कार्यमा सहयोग कसरी यो आयुर्वेद तथा वैकल्पिक चिकित्साबाट गर्न सकिन्छ लगायतका विषयवस्तुहरू यो निर्देशिकामा सामेल गरिएको छ।
सामान्यतया आयुर्वेद तथा प्राकृतिक चिकित्सातर्फ त्यति धेरै चासो दिएको पाइन्न, तर कोरोना संक्रमणको महामारीकै बीच निर्देशिका किन जारी गरियो? आयुर्वेद विभागका महानिर्देशक डाक्टर वासुदेव उपाध्याय,
कोविडलाई मात्रै लक्षित गरेर भन्न खोजेको होइन कि कुनै पनि रोगसँग लड्नको लागि एउटा मजबुत शरीर चाहिन्छ, त्यो मजबुत अथवा त्यो रोग प्रतिकारात्मक क्षमता भएको शरीर भयो भने यस्ता भाइरल इन्फेक्सियस डिजिज र ब्याक्टेरियाहरू इन्फेक्सियस डिजिजहरूलाई रोकथाम गर्न सक्छ भनेर यो गाइडलाइन जारी गरेर गएको हो।
मुलुकमा आयुर्वेद तथा प्राकृतिक चिकित्सालाई वैकल्पिक चिकित्साका रूपमा मात्र हेरिएको छ, यसलाई स्वास्थ्य सेवाको मूल रूपमै ल्याउन के गर्नु पर्ला? फेरि एकपटक आयुर्वेद विभागका महानिर्देशक डाक्टर उपाध्याय,
यो मौलिक चिकित्सा पद्धति हो, त्यो सँगसँगै अरू होमियोपेथिक प्राकृतिक यिनीहरू याकुपंचर तिनीहरूलाई हामीले चाहिँ यसले वैकल्पिक रूपमा सहायक रूपमा हामीले गरेका छौँ। यो गाइडलाइनमा पनि हामीले आयुर्वेदमा घरमा वरिपरि पाइने जडीबुटी सँगसँगै योगा प्राणायाम गर्ने,
सामान्यतया औषधि खाने बित्तिकै एलोपेथिक औषधिहरूको जस्तो द्रुत प्रभाव आयुर्वेद तथा प्राकृतिक चिकित्सामा नभए पनि रोगको पूर्व रोकथामका लागि यसको समुचित प्रयोग गर्दा रोग लागेर उपचार गर्नु अघि नै रोग लाग्नबाटै बस्न सकिन्छ। रत्नावली शर्मा, रेडियो नेपाल, काठमाडौँ।
नेपाल विद्युत प्राधिकरणले ग्राहकको मिटर रिडिङका लागि जाने कर्मचारीका लागि आचार संहिता तयार पारेको छ। प्राधिकरणको मिटर रिडिङ एवं आय संकलन सम्बन्धी कार्य प्रभावित हुँदा आचार संहिता नै तयार पारिएको हो। प्राधिकरणले ग्राहकको सुविधाका लागि मिटर रिडिङ लगायत आय संकलनको काम सञ्चालन गर्न लागेको जनाएको छ। प्राधिकरणले तयार पारेको आचार संहितामा मिटर रिडिङको लागि मिटर रिडरले मास्क र पंजा अनिवार्य रूपले लगाउने र आधा घण्टाको अन्तरालमा सेनिटाइजर प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसले अमेरिकामा 1,00,000 भन्दा बढ़ी मानिसको मृत्यु हुन सक्ने चेतावनी दिनुभएको छ। एक भिडियो बैठकमा बोल्दै राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको महामारीलाई नियन्त्रणमा लिन आफ्नो प्रशासनले सुस्त गतिमा काम गरेको भन्ने आरोपको खण्डन गर्नुभएको छ। अमेरिकामा कोविड 19ले 67,000 भन्दा बढ़ीको मृत्यु भइसकेको छ। राष्ट्रपति ट्रम्पले कोरोना विरूद्धको खोप यसै वर्षको अन्तसम्ममा विकास भइसक्ने विश्वास व्यक्त गर्नुभयो। यद्यपि खोप विज्ञहरूले 12 देखि 18 महिनासम्म लाग्न सक्ने बताएका छन्। राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको संक्रमण फैलाएको भन्दै फेरि पनि चीनको आलोचना गर्नुभयो। कोरोना संक्रमणपछि लागू गरिएको लकडाउनले घर फर्कन चाहने कामदारलाई रेलको भाड़ा आफै तिर्न भनेपछि भारतमा तनाव उत्पन्न भएको छ। दैनिक ज्यालादारी गर्ने लाखौं मजदूरहरू घर फर्कन रेलको भाड़ा मात्रै करिब 800 भारू लाग्ने र उनीहरूको दैनिक ज्याला 2 देखि 600 भारू मात्र हुने गरेकाले धेरैले सरकारको निर्णयको विरोध गरिरहेका छन्। भारतको प्रतिपक्षी दल कांग्रेसले यसैबीच ती सबैको रेल भाड़ा तिरिदिने बताएको छ। भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले मजदूरहरूको समस्याप्रति ऐक्यबद्धता जनाउँदै पार्टीले उनीहरू सबैको भाड़ा तिरिदिने एक वक्तव्य मार्फत जानकारी गराउनु भएको छ। सरकारले विदेशमा रहेका नागरिकलाई स्वदेश ल्याउन विमान भाड़ा निशुल्क गरेको तर मुलुकभित्रकै कामदार वर्गलाई भाड़ा तिराएकोमा सर्वत्र आलोचना भइरहेको छ। भारतको राजधानी नयाँ दिल्लीमा एक महिनापछि पहिलो पटक मदिरा पसल खुल्दा ग्राहकहरूको लामो लाइन लागेपछि त्यसलाई व्यवस्थापन गर्न समस्या हुँदा सबै मदिरा पसल बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन्। भारतले आजदेखि लागू हुने गरी राजधानीमा केही पसल तथा कार्यालयहरू खोल्न अनुमति दिएको थियो। कतिपय राज्यहरूले राजस्वको प्रमुख स्रोतका रूपमा रहेको मदिराको बिक्री खुल्ला गर्ने नीति लिएका छन्। युरोपेली नेताहरूले कोरोना भाइरस विरूद्ध खोप विकास गर्ने एक संयुक्त परियोजनाका लागि 7.5 अर्ब डलर उठाउन आह्वान गर्ने निर्णय गरेका छन्। ब्रसेल्सले नेतृत्व लिएको यस प्रकारको पहललाई युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेएनले समर्थन गर्नुभएको छ। बेलायतका प्रधानमन्त्री बोरिस जनसनले पनि यस्तो कार्यमा ऐक्यबद्धता हुन सबैलाई आह्वान गर्नुभएको छ। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभर सामान्यतया बदली भई केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा असंलग्न राष्ट्रहरूको आन्दोलन नामको 18 शिखर सम्मेलनलाई केही बेर अघि भिडियो सम्बोधन। कोरोना भाइरस विरूद्धको लड़ाईमा सदस्य राष्ट्रहरूप्रति ऐक्यबद्धता प्रकट। कोविड 19 को रोकथाम तथा नियन्त्रणमा अहिलेसम्म भएका प्रयासहरू सफल रहेको कोरोना उच्चस्तरीय समितिको निष्कर्ष। अब अर्को चरणमा लकडाउनलाई कसरी लैजाने भन्ने बारेमा गृह कार्य जारी। गत 24 घण्टामा कोरोना संक्रमणको कोही नयाँ बिरामी नभेटिएको स्वास्थ्य मन्त्रालयको जानकारी। निसंक्रमण गर्ने भन्दै शरीरमा प्रत्यक्ष असर पर्ने कीटनाशक झोलहरू नछर्कन सबैलाई मन्त्रालयको आग्रह। आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा संसदको अर्थ समितिमा छलफल। कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावलाई ध्यानमा राखेर बजेट ल्याउने तयारी। र कोरोना भाइरसले अमेरिकामा 1,00,000 भन्दा बढ़ीको मृत्यु हुन सक्ने राष्ट्रपति ट्रम्पको चेतावनी। कोरोना भाइरस विरूद्धको खोप विकासमा रकम जुटाउन युरोपेली नेताहरू सक्रिय। यसका साथै राति 9 बजेको समाचार यही पूरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस्त, नमस्ते।